जो डीसी की बीवी जो थी वो अपवा की
मेंबर
चेयर होती थी और बनाई थी ये शुरू में बेगम दाना लियाकत अली खान ने।
हम आम लोग मिलके बताएंगे कि इस मुल्क में देही आबादी के साथ क्या सलूक होना चाहिए।
इससे फर्क सबसे बड़ा फर्क तो ये पड़ा कि ये सारे मसाइल समझे जाने लगे।
बच्चियों को भी उतने तालीम का हक है जितना लड़कों का है
कि असल में समाज में तब्दीली शऊर में तब्दीली से शुरू होती है।
अस्सलाम वालेकुम ख्वातीनो हज़रात, मैं आपका मेज़बान हारिस खलीक पॉडकास्ट के उसी सिलसिले की एक कड़ी लेकर आपकी खिदमत में हाजिर हुआ हूँ। ये वही सिलसिला है जिसमें हम पाकिस्तान की 75वीं सालगिरह के मौके पर पाकिस्तान की सियासत, समाज, सकाफत, फ़नून लतीफ़ा, खेल और ज़िंदगी के तमाम शोबों से मुतालिक जितने मुमकिन हों गुफ्तगू करते हैं। एक जायज़ा भी लेते हैं कि पिछले 75 बरस में कामयाबियों और नाकामियों की क्या दास्तान रही है और साथ साथ जो असर हाजिर के मसाइल हैं, इस वक्त जो सूरत हाल दरपेश है उस पर भी गुफ्तगू करते हैं। आज का जो हमारी पॉडकास्ट का मौजू है वो पाकिस्तान में सिटीजन्स ऑर्गेनाइजेशंस यानी शहरियों की तंजीमों और शहरियों की बनाई हुई तंजीमों की जो नश्वोनुमा पाकिस्तान में हुई उसके मुख्तलिफ अदवार, उनका जो एक किरदार रहा, कंट्रीब्यूशन रहा पाकिस्तान में एक समाजी शऊर में इजाफ़ा करने में या पाकिस्तान में गुरबत में गरीबी में कमी लाने में या पाकिस्तान में ऐसे मसाइल को उठाने में जिनको हमारी माजरत के साथ जो मरकज़ी धारे की सियासी जमातें हैं वो नज़रअंदाज करती हैं। मिसाल के तौर पर अकलियतों के हकूक़ का मसला, ख़वातीन के हकूक़ का मसला, पाकिस्तान में ख्वाजा सराओं के हकूक़ का मसला वग़ैरह हम इसके साथ साथ निसाब, इंसानी हकूक़ और कम्यूनिटी डिवेलपमेंट जिसे हम कहते हैं यानी अवामी तरक्की का शोबा, इन सब में ये बहुत सारी अंजुमनें पाकिस्तान में काम करती रही हैं। तंजीमें, अंजुमनें, एनजीओज़ भी इनको कहा जाता है। आजकल जो मुस्तामिल है तरकीब वो सिविल सोसाइटी ऑर्गेनाइजेशंस की है। तो उनका जो पूरा एक सिलसिला पाकिस्तान में रहा है उस पर गुफ्तगू करने के लिए इस शोबे से मुतालिक दो जैद शख्सियात मेरे साथ मौजूद हैं और मैं उनका बहुत शुक्रगुजार हूं कि उन्होंने वक्त निकाला और इस पॉडकास्ट में शामिल हुए। सबसे पहले मुहतरमा खावर मुमताज़। मुहतरमा खावर मुमताज़ जो हैं इनकी ज़िंदगी में जो बहुत सारे शोबे ऐसे हैं जिनमें इनका बड़ा एक कलीदी किरदार रहा है और पाकिस्तान में ख़वातीन की तहरीक हो, पाकिस्तान में इंडिपेंडेंट सहाफ़त हो यानी आज़ाद सहाफ़त हो या पाकिस्तान में पॉलिसी साज इदारों में भी अवामी और अवाम दोस्त ख़यालात को इंट्रोड्यूस करना, उनको मुतारिफ़ कराना और ऐसी तब्दीलियाँ लाना। तो ये नेशनल कमीशन ऑन स्टेटस ऑफ वुमेन जो पाकिस्तान का एक स्टैट्यूटरी कॉन्स्टिट्यूशनल दस्तूरी हमारा इदारा है उसकी सरबराह रहीं, दो टर्म्स 6 बरस उसकी सरबराह रहीं। उससे पहले इन्होंने शिरकत गाह कायम की अपनी दीगर साथियों के साथ मिलके, उससे पहले ये विमेंस एक्शन फोरम के साथ से मुतालिक रहीं, उससे पहले ये एक हमारे बहुत ही मशहूर हफ्त रोज़ा जो पाकिस्तान में प्रोग्रेसिव और तरक्की पसंद सोच का एक हरावल दस्ते में शामिल थे, मज़हर अली ख़ान साहब, प्रोफेसर अमीन मुग़ल, आईए रहमान साहब वगैरह के साथ ये व्यू पॉइंट में रहीं। और इनके साथ साथ मोहम्मद तहसीन साहब भी यहाँ मौजूद हैं जो साउथ एशिया पार्टनरशिप पाकिस्तान जो पाकिस्तान की एक सफ़े अव्वल की तरक्याती और हकूक पर काम करने वाली तंजीम है उसके एग्जीक्यूटिव डायरेक्टर हैं और मुझे याद पड़ता है कि एक ज़माने में व्यू पॉइंट में ये भी कुछ लिखा करते थे। और मैं समझता हूँ कि तहसीन साहब का जो इस पूरे यानी समाजी शोबे को इस सेक्टर को जो सिविल सोसाइटी का सेक्टर हम कहें या एनजीओ सेक्टर कहें या जैसे मैंने कहा कि समाजी तरक्की के शोबे में उसको मुनज़्ज़म करने में और न सिर्फ मुनज़्ज़म करने में बल्कि उन नौजवानों की और जब मैं नौजवान कह रहा हूँ तो उसमें मर्द और ज़न दोनों शामिल हैं, उनकी तरबियत करने में, उनको जदीद दौर के जो तरक्याती तकाज़े हैं या जो काम करने के तकाज़े हैं उनसे आगाह करने में, जदीद साइंसी बुनियाद पर कम्युनिटी डेवलपमेंट की, सोशल मोबिलाइजेशन की, इन तमाम शोबों की तरबियत करने में इनका पाकिस्तान में बहुत ही बुनियादी किरदार रहा है। इसके साथ साथ इनकी جو کہ خاور ممتاز صاحبہ سے بھی جذبات کا تعلق ہے لیکن ان سے بھی ہے کہ یہ پاکستان انڈیا پیپلز فورم فار پیس اینڈ ڈیموکریسی اس میں بہت سرگرم رہے ہیں. اس کے علاوہ ساؤتھ ایشیا پارٹنرشپ پاکستان چونکہ نام میں ہی ساؤتھ ایشیا ہے تو خطے میں امن اور انصاف اور اینٹی وار اور پیس موومنٹس جو امن کے موومنٹ ہیں چلتے رہے ہیں اس میں محمد تحسین صاحب بڑی انہوں نے نمایاں خدمات انجام دی ہیں. میں اگر آپ خاور آپا اجازت دیں تو تحسین بھائی سے ابتدا کر دوں. اچھا ناظرین میں یہ معذرت پہلے ہی کر لوں کہ میرے لیے بہت مشکل ہے کہ میں جن لوگوں سے میری بے تکلفی ہے انہیں میں فارملی جناب محمد تحسین کہہ کر پکاروں. ویسے کوشش میں کروں گا کیونکہ بعض سننے والے ہمارے ایسے ہیں جو سمجھتے ہیں کہ ایک پرتکلف ماحول میں گفتگو ہونی چاہیے لیکن وہ ہم سب کے مزاج سے ذرا لگا نہیں کھاتی. تو میں ان سے پہلا سوال آج کے دور میں کروں کہ اس وقت ایک تو تھوڑا سا میں یہ اب فینومینن کی اردو مجھے نہیں آ رہی تو میں انگریزی میں پوچھ لیتا ہوں کہ فینومینن جو ہے یہ کیا ہے, اس وقت کیا صورتحال ہے, اور یہ جو ہم ایک گھٹتی ہوئی سپیس دیکھتے ہیں ایک کم ایک طرح سے جو نہ صرف یہ کہ سپیس میں کمی ہے بلکہ ان مالی وسائل کی فراہمی میں بھی ہم بہت کمی دیکھتے ہیں جو سماجی ترقی کے شعبے میں پہلے اب سے کوئی ایک دہائی پہلے دستیاب تھے. تو اور پھر ریاست کا جس قسم کا ہم ایک رویہ دیکھتے ہیں سیکٹر کی جانب, تو تھوڑا سا آج کے حالات پر بتائیے. اور یہ بھی بتائیے چونکہ میں نے بہت لمبا تعارف کرا دیا تو میں اب اس میں مزید نہیں جانا چاہتا کہ اس شعبے میں اس وقت کس نوعیت کی تنظیمیں کام کر رہی ہیں اور وہ کیا کر رہی ہیں اور ان کو کیا مسائل درپیش ہیں.
سب سے پہلے تو حارث بھائی آپ کا بہت شکریہ, اور میرا خیال ہے بہت اہم موضوع پہ آپ نے گفتگو شروع کرائی ہے اور اس پہ باتیں ہونی چاہیے. آج کے حالات یا کل کے حالات میرے لیے بڑا مشکل ہے کہنا, کیونکہ جس طرح کی ریاست میں ہم رہتے ہیں وہاں یہ بات ابھی تک بڑے شد و مد سے لوگوں کے ذہن میں ہے, حکمرانوں کے ذہن میں, کہ ہماری اجازت کے بغیر تو پتا بھی نہیں ہل سکتا, آپ ایک آزاد سوچ لے کے بات کیسے کر سکتے.
ٹھیک,
اس کی بے تحاشا مثال ہے. مجھے اچھی طرح یاد ہے جب ہم نے یہ کہا کہ لوگوں میں عام لوگوں میں ہم الیکشن کے حوالے سے ایک سیاسی شعور کی بیداری بات کریں تو اچھی طرح ہمیں کہا گیا یہ تو آپ کا کام ہی نہیں ہے, کیونکہ سمجھا یہ جاتا رہا کہ جو بھی دوست لوگ اکٹھے ہو کے بھلے کا کام کریں گے تو وہ ایک ڈسپینسری بنا لیں گے اور وہاں بنائیں گے جہاں بہت گندگی ہو تاکہ ڈسپینسری چلتی رہے, بیماریاں پھیلتی رہیں, یا کسی بیوہ کی بیٹی کو ایک مشین دیتے ہوئے فوٹو کھنچوائیں گے. یہ جو ہم لوگوں نے کام شروع کیا جس میں خاور آپا ظاہر ہے اگلی صف میں تھی, ہم نے جو کام شروع کیا اس میں ہم نے بنیادی سوالات اٹھائے کہ جناب ہم نے ریاست کو اور حکومت کو اور حکومت چلانے والوں کو ایک احتساب کی نظر سے دیکھنا ہے. ہم نے دیکھنا ہے کہ وہ بیوروکریسی ہے یا وہ سیاستدان ہیں یا وہ جو مختلف سکیمیں یا جو پروجیکٹس چلتے ہیں, ہم نے ان کو بہت کرٹیکلی دیکھنا ہے اور عام لوگوں تک لے کے چلنا ہے کہ بھائی آپ ہمارے بھلے میں کیا ہے اور وہ کون سی ایسی چیزیں ہیں, وہ کون سی ایسی پالیسیز ہیں جو ہمارے بھلے میں نہیں ہیں. پہلی بات تو آج کے دور میں بھی یہی ہے کہ آپ اچھے اچھے کام کر لیں, بیواؤں کی بیٹیوں کی شادی کر دیں, آپ اسکول چلا لیں اچھے اچھے, آپ ڈسپینسریاں چلائیں, تو کسی کو کوئی مسئلہ نہیں. لیکن جب آپ یہ کہیں کہ اس ملک میں ہمارا بھی حصہ ہے, ہم بیٹھ کے بتائیں گے کہ اس ملک کی فائنانشیل پالیسیز کیا ہونی چاہیے, ہم عام لوگ مل کے بتائیں گے کہ اس ملک میں دیہی آبادی کے ساتھ کیا سلوک ہونا چاہیے, ہم بتائیں گے کہ عورتیں کس طرح برابر کے شہری ہوں, اور ہم یہ بتائیں گے کہ جو بھی اس ملک میں شہری ہے وہ چاہے ہندو ہے یا سکھ ہے یا کرسچن ہے یا کالا ہے یا گورا ہے, وہ برابر کا شہری. یہ مشکل بات ہے, آج بھی یہی ہے, کل بھی یہی تھا, بڑا مشکل ہوتا تھا اس پہ بات کرنا. خوش قسمتی یہ ہے کہ پچھلے 30-35 سالوں میں جب ہم نے یہ کہا کہ صرف اسکول بنانے سے تعلیم نہیں ہوگی جب تک کہ تمام معاشرے کے باقی مسائل پہ بھی ہم بات نہیں کریں گے, جب تک ہم یہ بات نہیں کریں گے کہ عورتیں برابر ہیں, بچیوں کو بھی اتنا تعلیم کا حق ہے جتنا لڑکوں کا ہے, جب تک ہم یہ بات نہیں کریں گے کہ ریاست کا فرض ہے کہ ہر کسی کو تحفظ دے, ہر کسی کو تعلیم دے,
आपका आईन ये कहता है कि 5 से 15 साल का कोई बच्चा भी बगैर स्कूल के या बच्ची स्कूल के नहीं होगी, और जब वायलेशन हो रहा हम बोलें
ठीक,
पहला हिस्सा तो फिर भी शायद इनके लिए काबिल कबूल था। तो आजकल जो हालात हैं इसमें ये है कि जो चीज़ हमारे हुक्मरानों को पसंद नहीं है उस पर बात करना एक गुनाह है।
तो इसका मतलब ये हुआ कि उस गुनाह की पादाश में बहुत से जो हमारे कारकुन हैं, साथी हैं, उनको मुश्किलात का सामना करना पड़ता है। वो किस किस्म की मुश्किलात हैं और वो किस तरह का दबाव है जो आप महसूस करते हैं? चूंकि मेरे ज़ाती तौर पर इल्म में है कि हम में से बहुत से साथियों का और आपका ख़ास तौर पर उस दबाव का खासा तजुर्बा रहा है और आपने वो दबाव बर्दाश्त किया है।
जी जी, मुश्किल है। देखिए मैं आपको बताऊँ, और हम लोगों ने पिछले 30 सालों में कुछ किया हो या ना किया हो, लेकिन पाकिस्तान की कोई ऐसी डिस्ट्रिक्ट ज़िला नहीं है जहाँ पर हमने अपने दोस्त पैदा नहीं किए जिनकी यही सोच है कि इस मुल्क की तरक्की के लिए हमें तमाम उन इश्यूज पे बात करनी पड़ेगी जो इस मुल्क को आगे लेके जाएंगे। जब से ये पाबंदियाँ लगनी शुरू हुई हैं और पिछले चंद सालों में ज़्यादा लगी हैं, तो उसकी जद में सबसे ज़्यादा हमारी नौजवान ख़वातीन वर्कर्स आई हैं।
ठीक,
जिनको रात के 11 बजे फ़ोन आता है और किसी ऐसे इदारे की तरफ से, किसी ऐसी एजेंसी की तरफ से आता है जिसका नाम सुन के लोग टहल जाते हैं। तो पहले तो किसी बच्ची को फ़ोन करना और फिर पूछना इस वक्त कहाँ हो, क्या कर रही, तो पहली जद में तो ऐसी आई हैं। ये तमाम उन डिस्ट्रिक्ट्स में जहाँ पे शरा खानदगी और गुरबत की सतह आम सतह से बहुत नीचे, ये सिंध हो, साउथ पंजाब हो, बलूचिस्तान हो या पख्तूनख्वा हो, यहाँ पे सबसे बड़ा ये हमारे साथ हुआ। डीमोरलाइजेशन होती है, डर जाते हैं घर वाले। आप जितना मर्जी उनको ये समझाएं कि ये तो आर्जी है, लेकिन शहरों में ही होता है। दूसरी बात ये कि अगर आपके घर और आपके दफ्तरों में हर दूसरे दिन कोई ना कोई किसी भी
एक मेहमान आ जाए और आपसे पूछे कि आपके दादा क्या काम किया करते थे,
नानी का बैंक अकाउंट क्या था,
जी
ठीक है, और ये पूछें कि आप टेररिज्म तो नहीं करते ये बड़ा मतलब आम सा सवाल है कि ये जो देखते हैं इस मुल्क में, तो इसमें आपका कोई हिस्सा तो नहीं है? तो ये मुश्किल है
इसमें। अगर खावरापा की तरफ आऊं, चूंकि जाहिर है मैं ये चाहूंगा कि आप थोड़ा सा हमें माजी में ले जाएं और माजी में ले जा के ये बताइए कि देखिए सियासी जमातें तो मौजूद थी, मुस्लिम लीग भी थी, फिर एक मुस्लिम लीग में धड़े भी हो गए थे और उसके बाद आज़ाद पाकिस्तान पार्टी बन गई और फिर बहुत सी और पार्टियां बनी ज़ियाउल्लाह के ज़माने माजरत के साथ अयूब खान के ज़माने तक आते आते, फिर अयूब ने जैसे कि पाकिस्तान की एक रिवायत है कि पार्लियामेंट में एक पार्टी बना ली अपने हैंड पिक पार्लियामेंट में और एक बाहर रही वगैरह वगैरह। तो ये हुकूक को उठाने का काम अवाम के तो सियासी जमातों का होता है, तो फिर ये अंजुमनें वजूद में आईं और फिर इन अंजुमनों ने क्या किया और फिर ये इंसानी हकूक की बुनियाद पर काम करने वाले इदारे कब वजूद में आए? चूँकि तहसीन भाई ने बड़ा वाज़े तौर पर कहा कि अगर आप किसी एक बस्ती में जाके डिस्पेंसरी चलाना चाहें तो आप पर पाबंदी नहीं होगी, मगर अगर आप ये कहें कि इस बस्ती में डिस्पेंसरी की ज़रूरत इसलिए है कि यहाँ के जो बल्दियाती इदारे हैं वो नाअहल हैं, तो फिर आप मुसीबत में पड़ जाएंगे कि अगर गंदा पानी खड़ा है, अगर कूड़े के ढेर हैं, तो मैं समझ गया इनकी बात। तो हकूक पे तो ये ज़रा सफ़र थोड़ा सा हमें बताइए।
ये सफ़र जो है इसको मैं कहती हूँ इसका एक इर्तिका हुआ है। शुरू में जब पाकिस्तान बना तो सबसे बड़ी जो तंजीम औरतों की बनी थी वो अफवाह बनी थी,
ऑल पाकिस्तान वुमेन्स एसोसिएशन।
अच्छा, उस वक्त जो एक ज़रूरत के तहत बनी थी, रेफ्यूजीज़ बहुत आ रहे थे कैंपों पे, मतलब औरतें ख़ास तौर पे उनकी हालात थी, बच्चियाँ थीं और एक अफरा तफरी थी और बहुत से लोग तो पिटे रुले आए हुए थे। तो उस वक्त ये तंजीम बनी थी और वो पूरी तंजीम पूरे पाकिस्तान में बनी, क्योंकि वो उसको कुछ हद तक सरकारी पेट्रनेज भी थी। तो क्या था कि हर छोटे शहर में जो डीसी की बीवी जो थी वो अफवाह की
चेयर
होती थी और बनाई थी। ये शुरू में बेगम राना लियाकत अली ख़ान ने, और इसमें बहुत जोश व खरोश से ख़वातीन आई थी। उसका मकसद ही रिहेबिलिटेशन था। उस वक्त जो ख़वातीन आई थी उनको ٹھکانے سے ان کی ضروریات پوری کرنا, تو ایجوکیشن اور ہیلتھ ان کی, اور پھر عورتوں کے لیے آمدنی کا ذریعہ بنا. تو وہی جو ایک مخیر سوچ رکھنے والی اور ریہیبلیٹیشن کی تھی. لیکن ہم یہ دیکھتے ہیں, میں یہ کہوں گی کہ ساتھ ساتھ اور تنظیمیں بھی بنی, جیسے ڈیموکریٹک ویمنز ایسوسی ایشن بنی جو کہ پروگریسو جو پولیٹیکل پارٹیز تھیں ان کا خواتین کا پلیٹ فارم تھا, اور وہ لوگ تو لیبر کے ساتھ کام کرنا اور مزدور,
انجمن جمہوریت پسند خواتین,
انجمن جمہوریت پسند خواتین, وہ بہت کلوزلی افیلیٹڈ تھیں سیاسی پارٹی کے ساتھ, تو ایک اس قسم کی تنظیم بنی. لیکن جو میں یہ کہنا چاہتی ہوں, حقوق کی بات جب ہے کہ اپوا جو کہ ایک چیریٹیبل تنظیم بنی تھی, اسی میں سے ایک گروپ سامنے آیا جو کہ فیملی لاز کے لیے, آئلی قوانین کے لیے انہوں نے آواز اٹھائی. انہوں نے کہا کہ یہ, اور وہ آواز کس وجہ سے اٹھائی کہ اس وقت کے پرائم منسٹر نے دوسری شادی کر لی تھی, تو اس دوسری شادی کے خلاف آواز اٹھائی کہ یہ اجازت ہی نہیں ہونی چاہیے اور اس کو ریسٹرکٹ ہونا چاہیے, اور ہمارے پاس قوانین تو کوڈیفائڈ ہی نہیں ہیں. تو اس وقت وہ فیملی لاز آرڈر, فیملی لاز کے اوپر کام شروع ہوا ایک جسٹس رشید کی
سربراہی میں
کمیٹی بنی, اور دو تین سال انہوں نے لگائے, اور پھر آئلی قوانین بنے, اور 1961 میں وہ آئلی قوانین بن گئے. اور میرے خیال سے وہ سب سے بڑا اچیومنٹ تھا, ایک کامیابی تھی عورتوں کی,
میرج ایکٹ.
اس میں پرسنل لاز, صرف میرج نہیں,
پرسنل لاز,
اس میں انہیریٹنس بھی ہے, اس میں وہ مینٹیننس بھی ہے, ڈیورس بھی ہے, میرج ریلیٹڈ بھی ہے, بہت چیزیں ہیں اس میں.
تو یہ ساری آپ نے فرمایا کہ تھی وہ اپوا ایک چیریٹیبل آرگنائزیشن, لیکن یہ اسی کی جو موبلائزیشن تھی, متحرک جو اس نے کیا خواتین کو, اس کے نتیجے میں ایک ایسا گروہ سامنے آیا جس جو آئلی قوانین بنوانے میں کامیاب ہوا.
اور یہ انہوں نے, یہ دو تین دفعہ ہم نے دیکھا ہے کہ جب زیادہ پریشر ہوتا ہے تو خواتین اکٹھی ہو کے اور ضرور اپنی آواز اٹھاتی ہیں. پہلے تو اسمبلی میں بھی یہ ہوا, جب شروع کی اسمبلی پاکستان کی لیجسلیٹو اسمبلی بنی ہے اور کنسٹیٹیوئنٹ اسمبلی, دو خواتین تھیں اس میں, لیکن وہ جس دبنگ طریقے سے عورتوں کی چارٹر ہے, ان کی انہیریٹڈ ایگریکلچرل پراپرٹی میں انہیریٹنس کی بات ہے, کیونکہ اس سے پہلے خواتین کو ایگریکلچر پراپرٹی نہیں ہوتی تھی, تو یہ سب چیزیں انہوں نے اٹھائیں. میرج, شادیوں کے قوانین کے حوالے سے بھی باتیں اٹھاتی تھیں, لیکن ان کا ایک بہت اہم جو ان کی بات تھی کہ وہ جو خواتین باہر تھیں, آرگنائز تھیں, ان کے ساتھ ایک ان کا رابطہ بہت رکھتی تھیں, تو اکثر انہیں ضرورت پڑتی تھی باہر خواتین کو آواز اٹھوانے کے لیے.
ٹھیک,
تو اسی طرح ایک دفعہ چارٹر آف ویمنز رائٹس ایجنڈا پہ تھا ان لوگوں نے,
یعنی آپ ان دو پارلیمنٹیرینز کی بات کر رہی ہیں کہ وہ جو باہر خواتین تھیں پارلیمنٹ سے, ان سے ایک مستقل رابطہ,
ایک رابطہ رہتا تھا.
ٹھیک,
اور یہ دو تھیں, ایک جہان آرا شاہ نواز صاحبہ تھیں اور ایک شائستہ اکرام اللہ,
جی,
اور دونوں سیاسی گھرانوں کی تھیں خواتین, اور اس لیے بہت ان میں ایک ایکٹیویزم بھی تھی. تو یہ دلچسپ ہے یہ اینیکڈوٹ کہ انہوں نے چارٹر آف ویمنز رائٹس انہوں نے ایجنڈا پہ رکھوایا, اور وہ صبح کو انہوں نے دیکھا کہ وہ تو ایجنڈا پہ سے اترا ہوا ہے, ہٹا دیا گیا, تو فوراً خواتین باہر جو تھیں وہ ایجیٹیٹ کر کے آئیں اور ڈیمانڈ کیا کہ واپس رکھا جائے, اور واپس رکھا گیا. تو مطلب یہ کہ ہم یہ دیکھتے ہیں کہ خواتین کی طرف سے جب بہت اس طرح کے کوئی پریشر ہوتا تھا تو اکٹھا ہونے کا ایک, سمجھے, ایک رواج تھا, بنتا ہے کنونشن, بنتی جا رہی
ہے,
اور یہ اتنی آرگنائز کوئی پلیٹ فارم نہیں تھا, لیکن موقع پہ وہ جمع ہو جاتی تھی.
جی,
اور اس کے بعد ہم دیکھتے ہیں جو بہت بڑا میرے خیال سے لینڈ مارک ہے, وہ جناب فاطمہ جناح کا
الیکشن
کہ وہ ایک پریزیڈنشیل کینڈیڈیٹ کمبائنڈ اپوزیشن پارٹی.
جی,
اور ویسے فاطمہ جناح صاحبہ گرل گائیڈز میں بھی بہت دلچسپ,
تو گرل گائیڈز بھی ایک طرح سے اس کی وہ پیٹرن تھیں,
وہ,
اور گرل گائیڈز بھی ایک منظم لڑکیوں کی تحریک, اور ایک طرح سے سٹیزنز آرگنائزیشن بنی, ایک
بہت اہم تھی اس زمانے میں, ہر اسکول میں ایک گرل گائیڈز کا ہوتا تھا ایک فوکس, اور
لڑکیاں
ہوتی تھیں, اور ایک ان میں خود اعتمادی, خود کام کرنے کی ایک طریقہ کار, یہ سب کچھ. میں خود گرل گائیڈز میں رہ چکی ہوں تو مجھے معلوم ہے, چھوٹے لڑکیوں کے لیے وہ بلو برڈ کر کے ہوتی
تھی. جی, اچھا,
تو وہ جب آپ پرائمری میں ہوتی تھیں پانچویں کلاس تک, تو آپ یہ ہوتی تھیں, پھر آپ گریجویٹ کر جاتے تھے गर्ल गाइड्स में, और उसमें फिर आपको तमगे मिलते थे कि आप सेकंड क्लास हैं कि फर्स्ट क्लास हैं या सीनियर हैं। बहुत उसमें
सिस्टम था
और सिखाया बहुत जाता था, बहुत चीज़ें। और
अच्छा, फिर उससे अगर हम आगे आए तो भुट्टो साहब के ज़माने में हमें उस तरह की अंजुमन साजी यानी ट्रेड यूनियंस तो नज़र आती हैं, लेकिन जो सिविल सोसाइटी ऑर्गेनाइजेशंस का जो सिलसिला है वो हमें 80 की दहाई के बाद ज़रा ज़्यादा बढ़ता हुआ नज़र आता है।
पहले तो जो औरतों की तंजीम इस हवाले से बनी, जो ये देखना चाहती थी कि औरतों की अपनी स्टेटस क्या है और सिचुएशन क्या, वो शिरकत गाह थी। 1976 में बनी, वो
शिरकत गाह 1976 में बनी, जिसकी आप एक बानी।
मैं बानी नहीं, मैं उसमें बाद में शामिल हुई, जो बानी थी उनमें से भी वो लोग रहे और वो इवॉल्व करता रहा उसका जो, लेकिन उसका
तरीका कराची में सबसे पहले बनी।
सबसे पहले
कराची में,
इस्लामाबाद में।
इस्लाम 1976 में इस्लामाबाद में बनी।
वहाँ जो पहला औरतों का हॉस्टल है वो शिरकत गाह ने बनवाया रिसर्च करके,
और ये सोसाइटी रजिस्टर हुई शिरकत गाह।
हाँ,
अच्छा, कराची में हिल्डा थी।
हाँ, 76 में रजिस्टर, 75 में बनी जी। और इस बनी उसका जो 75 में इंटरनेशनल वेमेंस ईयर है ना
जी,
उससे वो ट्रिगर हुई।
ठीक है, और तो ये देखिए कि अगर ये नाज़रीन हमारे सुन रहे हों, सामईन बल्कि कहना चाहिए सुनने वाले, तो उनके लिए ये भी एक नहायत दिलचस्प बात है कि जो पाकिस्तान में अंजुमन साजी और शहरियों की तंजीमें बनाने की जो इब्तिदा है उसमें भी बुनियादी किरदार ख्वातीन का है। यानी ये बहुत एक अहम बात है। अच्छा, अब ज़रा इस पर आइए जो विमेंस एक्शन फोरम है।
फिर लेकिन जब मैं विमेंस एक्शन फोरम की बात करूँगी तो हमें ज़ियाउल हक़ के ज़माने की बात करनी पड़ेगी ना। ज़ियाउल हक़ के ज़माने में जिस तरह का मार्शल लॉ आया, जिसमें सियासी अमल तो पूरा बंद हो गया था ना, पार्टीज बैन हो गई थी, कोड़े लग रहे थे एक्टिविस्ट को सियासी, उस वक्त में जो है औरतों के लिए जो उन्होंने कवानीन बनाए, और सिर्फ कवानीन ही नहीं बनाए, माशरे में एक सोच का इंट्रोडक्शन किया ना उन्होंने, तारफ़ किया कि औरतें ये नहीं कर सकती, वो नहीं कर सकती, सर पे दुपट्टा करके नहीं निकल सकती, किसी बाप के साथ भी निकल रही है तो बताएं कि बेटी है कि बाप है,
निकाहनामा दिखाएं,
निकाहनामा दिखाएं, हर तरह की ऑपरेशन उस वक्त। और जो ट्रिगर था वो जो हदूद ऑर्डिनेंसेस बने थे ना, उसके तहत जो पहला केस था, और उसका जो
एक नाबीना लड़की
नहीं थी, ये वो लड़की थी जिसने अपनी चॉइस शादी की।
अच्छा, जिसने अपनी मर्जी से शादी
की, और उसको जो सज़ा दी थी लोअर कोर्ट ने वो था कि उसको स्टोनिंग होगी और आदमी को इसको लैशेस लगेंगे और आदमी को स्टोन टू डेथ होगा,
यानी संसार किया जाएगा
और मर्द
को और औरत को कोड़े मारे जाएंगे।
उस पे गुस्सा जो था ना उस वक्त ख्वातीन, और ये सब शहरी प्रोफेशनल ख्वातीन जिन्होंने खबर अखबार में पढ़ी थी।
ठीक,
दो साल पहले हदूद ऑर्डिनेंसेस बने थे, किसी ने चू भी नहीं की।
79 में
बने थे और किसी लॉयर तक ने नहीं कहा कि ये कैसा कानून बना है। और ये 1981 में ये वाला केस सामने आया, तो ये अखबार की क्लिपिंग्स करते हुए शिरकत गाह में कुछ देखा और फॉरवर्ड कराची में
जी
ये मीटिंग कॉल की तंजीमों की। और उस वक्त एक और जो तंजीम थी वो पाकिस्तान वेमेन लॉयर्स एसोसिएशन बनी, पावला थी, जिसकी वो रशीदा पटेल हेड हुआ करती थी। तो पावला थी, अपवा थी, उस वक्त तहरीक नस्वा बन चुकी थी जो कि कल्चर फ्रंट पे बननी थी, और बाकी और तो कितनी तंजीम थी
पे हिल्डा सईद,
वो हिल्डा सईद तो वैफ का मेंबर बनी, लेकिन कोई हेल्थ ऑर्गेनाइजेशन थी वो काम करती नहीं। और बहुत सारी उस वक्त जो ख्वातीन थी वो अखबारों में थी,
और वो सब इकट्ठी हो गई,
वो सब की सब इस पे सामने इकट्ठी हो गई
विमेंस एक्शन फोरम।
और फिर वो एक विमेंस एक्शन फोरम मेरी पहली मीटिंग में ही उन्होंने कहा ये बनना है। एक हफ्ते में लाहौर आए, लाहौर में एक मीटिंग की,
ख्वातीन महाज़े अमल जिसे हम कहते हैं, और जो आज तक न सिर्फ कायम है बल्कि बहुत सरगर्म है।
विमेंस एक्शन फोरम 40 साल से जिंदा है
जी
और एक्टिव है
जी।
और तो वो फिर बनी, और फिर इस्लामाबाद में भी चैप्टर बन गया।
अच्छा, फिर ये बताइए कि फिर ये जो फिर ये गैर सरकारी तंजीमों में बदलने का अमल, यानी क्योंकि मुझे महसूस ये होता है कि जो हमारी जमहूरी तहरीक थी उसमें जब सियासी जमातों पे पाबंदी लगी है, बल्कि मैं तहसीन भाई की भी तरफ आपसे पूछने के बाद आऊँगा इसी सवाल को लेके, कि एक इल्ज़ाम लगाया जाता है गैर सरकारी तंजीमों पर और तरक्याती तंजीमों पर ख़ास तौर पर कि इन्होंने पाकिस्तान में सियासी जमातों की स्पेस को ऑक्यूपाई कर लिया और सियासी अमल को कमज़ोर किया। जबकि मुझे ये महसूस होता है, एंड करेक्ट मी इफ़ आई एम रॉन्ग,
کہ یہ جو جمہوری تحریکوں پہ جب سیاسی جماعتوں پہ پابندیاں لگیں تو بہت سے سیاسی کارکنوں نے اپنے لیے سپیس تلاش کی ترقیاتی تنظیموں میں, اور خواتین کے حقوق کے سلسلے میں خاص طور پر خواتین محاذ عمل سے کئی خواتین کی تنظیموں نے جنم لیا.
اسی یہ بالکل آپ صحیح کہہ رہے ہیں کہ اس وقت ضیاء الحق کے زمانے میں بہت سے لوگ جو کہ مین اسٹریم کام بھی کرتے تھے, یونیورسٹی میں پڑھا رہے ہیں, دوسری چیزوں میں, ان کو اپنی وہ اسپیس کریٹ کرنے کی ضرورت تھی, تو یہ سول سوسائٹی تنظیمیں بنی اور بہت بنی اس وقت. اسی وقت وہی وقت تھا جب کہ ماحول کے اوپر بھی فوکس آنا شروع کیا, تو کچھ تنظیمیں بنی ماحولیات کے حوالے سے. عمر اصغر خان سنگی فاؤنڈیشن اسی کے حوالے سے بنی تھی,
بالکل.
اور لیکن یہ ساری تنظیمیں حقوق کے اوپر ان کا بہت بڑا توجہ تھی کیونکہ حقوق بارے جا رہے تھے سب کے, تو یہ پلیٹ فارمز بھی بن گئیں رائٹس کا. اور اس کا ایک جو تنظیم ہے عورت فاؤنڈیشن بنی, اتنی بڑی تنظیم بنی. اسی طرح اور بہت سی بن گئیں اسی زمانے میں, سی مرغ بنی, اور آپ دیکھیں اس سے پہلے ایک تو فیملی پلاننگ ایسوسی ایشن بڑی تنظیم ہوتی تھی جو کہ یو نو پاپولیشن اور صحت کے اوپر کام کر رہی تھی, لیکن حقوق کی وہ بھی بات نہیں کرتی تھی, وہ ایک سروس ڈلیوری, زیادہ تر تنظیمیں سروس ڈلیوری کی تھیں. تو یہ اب نئی طرح کی تنظیمیں جس میں سے کچھ جو
یہ 80 کی اور 90 کی دہائی میں,
یہ 80 اور 90 میں, 80 میں 82-83 سے بس بننا شروع ہو گئی
جی,
اور 90 کی دہائی تک تو بہت پھیل گئی. پھر جو نیا تنظیم سازی ہوئی ہے وہ رورل سپورٹ پروگرامز کی ہوئی ہیں,
ٹھیک ہے,
جو کہ حقوق کی بات اتنی نہیں کرتے لیکن لوگوں کو کے لیے آسانیاں ترقیاتی کام کے اوپر, اور اس میں بہت سارے جو اصول ہیں وہ برابری کے بھی اصول ہیں
جی,
اور تنظیم سازی کے
جی جی. یہ میں سمجھتا ہوں کہ یہ بہت اہم بات ہے چونکہ اس سے مجھے ڈاکٹر اختر امیر خان کا نام, ان کے بارے میں ہم بات کریں گے, لیکن ڈاکٹر صاحب کے بارے میں بات کرنے سے پہلے جو پچھلا سوال میں نے کیا تھا کہ یہ تنقید کس حد تک بجا ہے کہ 80 اور 90 کی دہائی میں جو ترقیاتی تنظیموں کا وجود میں آنا اور بڑی ان کا ایک طرح سے پراسپر کرنا, اور تو اس سے پاکستان میں سیاسی عمل کو نقصان پہنچا, یہ ایک تنقید کی جاتی ہے. تو یہ
بالکل کی جاتی ہے جی, وہ میں اس پہ تھوڑی سی بات کروں.
جی جی آپ پہلے فرمائیے پھر ہم کیسے.
میرا جو اپنا مشاہدہ ہے کہ ایک تو یہ کہ لوگوں کی انرجی جب سیاسی پارٹیوں میں جگہ آپ کو نہیں ملتی ہے تو آپ کی انرجیز کہاں چینل ہو, تو وہ سماجی کاموں میں ہی چینل ہوتی ہیں, اور میرا خیال سے اس دہائی میں آپ یہی دیکھتے ہیں کہ سماجی کاموں کے ذریعے آپ لوگوں تک پہنچ رہے ہیں, اور ایک ان میں اویئرنیس اور
شعور پھیلانے
کی بات, اور ان سے جی, اور تنظیم سازی بہت بڑی بات ہے, تنظیم سازی یہ کرنے کی بات ہے
جی.
تو اس میں اس کا اثر, میرا اپنا خیال ہے کہ اس کا اثر وہاں پر لوکل لیول پہ اتنا ہوتا ہوا کہ جو ہماری ایک اس کو کہتے ہیں نا جو وہاں کے
مقامی
پاور ریلیشنز ہیں اس پہ اثر ہوتا ہے,
لوکل پاور ریلیشنز پہ,
ہاں لوکل مقامی پاور ریلیشنز,
جو طاقت کی مساوات ہے اس کو وہ
وہاں پر جو بھی ٹھیکے دار تو نہیں کہتے ہیں, جو بھی اہم شخصیت ہے جس کے جو اپنے آپ کو بہت طاقتور
سمجھتے ہیں, ٹھیکے دار ہی ہیں وہ, اقتدار کے ٹھیکے دار ہی ہیں مقامی سطح. میں ذرا تحسین بھائی کی طرف آؤں
جی,
یہ بتائیے کہ جو سوال تھا وہ تو آپ کو یاد ہوگا کہ کیا فرق مطلب آپ دیکھتے ہیں ان کے نتیجے میں جو سیاسی عمل پہ پڑا.
یہ سب سے پہلے تنقید تو ہمارے اپنے ہی سوچ رکھنے والی سیاسی پارٹیوں کے لیڈروں کی طرف سے آئی,
دیکھا جو کھا کے تیر کمی گاہ کی طرف اپنے ہی دوستوں سے ملاقات ہو گئی,
اور اس کی بڑی وجہ یہ تھی کہ نہیں, بڑی وجہ سے علاوہ یہ کہتے تھے کہ یہ جو ہمارا ایک پولیٹیکل ریسورس بننا تھا وہ سب این جی اوز میں جانا شروع ہو گیا. یہ لفظ بولے گئے, بدل بھی لیتے تھے, کبھی لاہور میں آ کے اچھی بات کر دیتے تھے, سندھ میں کچھ اور کہتے تھے. لیکن یہ بات ذرا غور کرنے والی بات ہے کہ جب ہم سب دوست اکٹھے ہوئے, جس میں شرکت گاہ, سیپ, ہیومن رائٹس کمیشن آف پاکستان, ایس پی او, نیم اینی تھنگ, سارے دوست اکٹھے جب ہوئے تو کانشیسلی اور ان کانشیسلی خیال یہ تھا کہ ہم نان پارٹی پولیٹیکل فارمیشنز کریں, وہ سارا کام ہمارا سیاسی, लेकिन हम किसी एक पार्टी के साथ
नॉन पार्टिजन
जी,
यानी पॉलिटिकल हो मगर नॉन पार्टिजन, पॉलिटिकल कॉन्शियसनेस विदाउट बीइंग पार्टी टू यू सपोर्टिंग एनी सिंगल पार्टी।
जिन दोस्तों के साथ भी काम करें वो जिस मर्जी पार्टी के पास जाए,
बिल्कुल
ठीक, वो किसी भी पार्टी के मेंबर हो सकते हैं।
जैसे आपने बल्दियाती इलेक्शंस में बहुत काम किया, सैप ने भी, एसपीओ ने भी, दीगर तंजीमों
ने किया, लेकिन क्योंकि हम जिस तरह का काम कर रहे थे हम किसी एक पार्टी के साथ नहीं चल सकते थे, इस वजह से ज्यादा ये हमारे पे तनकीद हुई कि देखिए जी ये क्या कर रहे हैं। ये जहन में रहे कि जैसे ज़ियाउल हक का मार्शल लॉ ख़त्म होने वाला था तो मैं चारों सूबों में गए। मैं जिस ऑर्गेनाइजेशन में आया उसके फाउंडर मेंबर डॉक्टर अख्तर अमीद खान थे, निगार थी आरिफ हसन,
निगार अहमद साहबा
जो औरत फाउंडेशन के डायरेक्टर, आरिफ हसन साहब कराची से मशहूर, इस तरह के दोस्त थे। हमने 1.5 साल लगाया पाकिस्तान के चारों सूबों में, मैं तकरीबन हर जगह यूनिवर्सिटियों से ले कर डिस्ट्रिक्ट हेडक्वार्टर्स तक, ये देखने के लिए कि हमने करना क्या। और ज़ाहिर है जहाँ भी मैं जाता था वहाँ अपने दोस्त मिलते थे, और ये वो दोस्त थे जो मुख्तलिफ़ सियासी पार्टियों से जिनका ताल्लुक था, उसमें ख़वातीन भी थी, कम थी लेकिन ज़्यादा मर्द थे, और आपस में एक पार्टी दूसरी पार्टी के साथ बात करना भी मुनासिब नहीं समझती थी।
ये सब फिर बाएं बाजू की ज़्यादातर जमात,
ज़्यादातर वही थी बाएं बाजू। लेकिन मेरे और इस तरह के और दोस्तों के जाने से हुआ कि हमने इनको आपस में भी बात करना सिखाया, क्योंकि ज़िया के मार्शल लॉ के दौरान बहुत मसले हो चुके थे, बहुत कुर्बानियाँ दी गई थी, कोड़े, कैदें, ये वो, लेकिन एक
और बाएं बाजू को तकसीम करने की भी एक बड़ी
सख्ती भी बहुत थी उनके ऊपर।
जी बहुत सख्ती थी,
बहुत सख्ती थी, बाकायदा हर वक्त कोई ना कोई पीछे लगा रहता था। तो एक बड़ी वजह तो ये थी कि जनाब ये आप हमारे वर्कर को डीपोलिटिसाइज कर रहे हैं,
एनजीओआइज कर रहे हैं
जी। दूसरा एक कर्टसी, एक ख़ास सोच की, पहले दिन से ये कहा गया कि इनको तो गैर मुल्की इतने पैसे मिलते हैं कि ये सब चोर हैं,
चोर
ठीक है। जबकि मेरी ज़िंदगी का तजुर्बा ये है कि जो पहला 1.5 साल हमने काम किया, यकीन करेंगे कि हमने एक पैसा भी कहीं से नहीं लिया हुआ था, हम खुद लगे हुए थे जहाँ से भी किया। और फिर एक वक्त वो भी आया कि अच्छा पहली बात है कि हमारी जैसी जो तंजीमें हैं वो डायरेक्ट कहीं जाके किसी से मांग नहीं रही होती कि आओ जी हमें पैसे दो, हमने अच्छा काम करना है। हमारे पास गवर्नमेंट ऑफ पाकिस्तान के बेतहाशा जो कॉन्ट्रैक्ट्स हैं उनके तहत लोग आते हैं, आप मेरे से बेहतर समझते हैं, और वो कहते हैं अच्छा आप इंसानी हकूक की बात कर रहे हैं, आप आज़ाद मीडिया की बात कर रहे हैं, आप गरीब बच्चों की बात कर रहे हैं, हम आपके साथ मिल के काम करना चाहते हैं।
पाकिस्तान की मिनिस्ट्री ऑफ फाइनेंस को एक एक पाई का पता होता है जो आ रही है इस पर। हम फंडिंग पे तो, फॉरेन फंडिंग के सवाल पे तो आते हैं, लेकिन मैंने जो आपसे सवाल किया था कि डीपोलिटिसाइज करने, मैं तो समझता हूँ कि जो तंजीमें हैं हमारी जो जिनसे आप सबका ताल्लुक रहा है उन्होंने तो पोलिटिसाइज किया है लोगों को, तो ये इल्ज़ाम क्यों लगता है कि डीपोलिटिसाइज किया, और इसमें कितनी सदाकत है आपका, इस पर व्यू क्या है?
कही थी ना वही बात है कि आपने एक एग्जिस्टिंग जो पावर स्ट्रक्चर है वो थोड़ा सा हिला दिया अपने काम से, और तंजीम साजी
जो है उसमें एक बहुत बड़ा। अच्छा अब आपने एक बात की थी, डॉक्टर अख्तर हमीद खान का जिक्र किया, पाकिस्तान में चाहे वो यानी शुएब सुल्तान खान से लेके और राशिद बाजवा तक, जो लोग रूरल सपोर्ट प्रोग्राम या चंदाना, हमारी दोस्त चंदाना खान, यानी जितने भी हमारे दोस्त हैं जो रूरल सपोर्ट प्रोग्राम से वाबस्ता रहे हैं, रूरल सपोर्ट का मतलब है देही तरक्याती प्रोग्राम्स जो पाकिस्तान में चले हैं NRSP से लेके और दीगर, उसकी बुनियाद आगा खान रूरल सपोर्ट प्रोग्राम ने डाली जिसके शोएब सुल्तान खान साहब थे बानी चीफ एग्जीक्यूटिव। मगर ये तमाम लोग, और न सिर्फ रूरल सपोर्ट प्रोग्राम में काम करने वाले बल्कि पाकिस्तान में बहुत सारी बल्दियाती खिदमात लोगों तक पहुंचाने वाले, फिर एक शऊर और आगाही का काम करने वाले, चाहे वो कराची में अर्बन रिसोर्स सेंटर हो या लाहौर में अर्बन रिसोर्स सेंटर हो, इस सब की बुनियाद को मिला पायलट प्रोजेक्ट जो मशरक़ी पाकिस्तान उस वक्त पाकिस्तान का हिस्सा था डॉक्टर अख्तर हमीद खान, उरंगी पायलट प्रोजेक्ट बुनियाद डॉक्टर अख्तर हमीद खान, आगा खान रूरल सपोर्ट प्रोग्राम की पूरी सोच बुनियाद डॉक्टर अख्तर हमीद खान, आगा खान फाउंडेशन का NGO रिसोर्स सेंटर बुनियाद अख्तर हमीद खान। तो डॉक्टर अख्तर हमीद खान, और आपने तस्करा किया कि वो उनसे, आपकी जाहिर है कि एक जानू तलम्मुज़ आपने भी तय किया उनके सामने, डॉक्टर साहब के बारे में कुछ बताएं और क्या अकदार थी उनकी।
भाई अगर मैं बहुत कम लफ्ज़ों में बताऊं तो डॉक्टर साहब ने आज से जो 20 साल पहले बात की थी ना, यकीन करें आज एहसास होता है کہ وہ بالکل درست کہتے تھے. یعنی 20 ایئرز کے بعد, مطلب اس وقت مجھے عجیب لگتا تھا کہ یہ کیا بات ہوئی. تو ڈاکٹر صاحب کا جو تجربہ تھا, ڈاکٹر صاحب کا جو ویژن تھا, وہ میں سمجھتا ہوں کہ بہت کم میں نے لوگوں کو دیکھا ہے اتنے ویژنری.
اور ڈیڈیکیشن
وہ تو تھی ہی, آخری دم تک تھی. لیکن یہ جو سوچ تھی, تو ایک تو یہ بہت بڑی بات ہے ڈاکٹر صاحب کی, دوسرا ان کا بڑا پن. میں آپ کو بتاؤں, جب ان پہ یہ مختلف قسم کے دو طرح کے بدنام زمانہ دشمنی میں دو
کیسز, تو مذہب کے ان پہ کیسز کر دیے. یار یہ بھی آپ اندازہ لگائیں, دیکھیں ہمارے ملک میں کیا کیا نہیں ہوا.
جس شام کو کراچی میں ان کو لے کے تھانے گئے, وہ بڑے آرام سے کہہ سکتے تھے کہ میرا نام ڈاکٹر اختر حمید خان ہے اور میں یہ ہوں. نہیں بتایا انہوں نے.
اور 80 برس کے قریب عمر تھی اس وقت ان کی.
ہارٹ کے مریض ہیں, ساری رات تھانے میں رہے. صبح ہم کراچی جا کے ایس ایچ او کو بتایا کہ یہ ڈاکٹر اختر حمید خان ہے, بھائی شرم کرو. تو ایک بڑا پن یہ بھی ہے. تو میں سمجھتا ہوں کہ ان سے جو سیکھا جا سکتا, اور ابھی بھی جو ان کا لکھا ہوا ہے, جو ان کی کہی باتیں ہیں, میرے لیے وہ ایک بہت بڑا درس ہے. اور میں اپنے آپ کو بہت خوش قسمت سمجھتا ہوں کہ مجھے کوئی 10-15 سال ان کے ساتھ, رانی آپا بھی ہمارے ساتھ بورڈ پہ رہی ہیں. ہمیں میں سمجھتا ہوں بہت خوش قسمتی ہے کہ جو باتیں وہ ہمیں بتا گئے اور اس کو آگے لے کے چلنا.
تو یہ آر ایس پیز کی سب کی بنیاد انہیں کی بنیاد ہے, اور شعیب صاحب بھی انہیں سے سیکھ کے
جی
انہوں نے ایک آر ایس پی شروع کیا.
لیکن میں یہ دیکھتا ہوں کہ جو رائٹس بیسڈ آرگنائزیشن ہیں, جنہیں ہم اپنی اصطلاح میں یعنی جو حقوق کی بنیاد پر کام کرنے والی ترقیاتی تنظیمیں, اس میں سامعین کے لیے بہت دلچسپی کی بات ہوگی کہ جیسے رورل سپورٹ پروگرامز ہیں یا جیسے شرکت گاہ اور سیپ ہیں, ان میں ایک بنیادی فرق یہ ہے کہ جو پاکستان میں جو دیہی ترقیاتی پروگرام ہے یا اسی نوعیت کی اور تنظیمیں ہیں, اور بھی بہت سی تنظیمیں ہیں جن کا نام ضروری نہیں کہ رورل سپورٹ پروگرام ہو, انجمن فلاح و بہبود خانے وال بھی ہو سکتا ہے, یہ بہت سی تنظیمیں ہیں. تو ان کی یہ حقوق کی بنیاد پر دیہی ترقی یا شہری ترقی کا کام نہیں کرتے, بلکہ یہ دیہی اور شہری عوام کی ضروریات کو پورے کرنے کی کوشش کرتے ہیں. جبکہ جو شرکت گاہ, ساؤتھ ایشیا پارٹنرشپ پاکستان, اس نوعیت کی جو تنظیمیں ہیں وہ کام کرتی ہیں پاکستان میں حقوق اور شعور میں اضافے اور حقوق کی بنیاد پر لوگوں کی ضروریات پوری کرنے. یہ ایک ذرا باریک سا فرق ہے, اگر اس پہ بھی ذرا سی روشنی آپ ڈال دیں خاور آپا, تو ہمارے کیونکہ سننے والوں میں بہت سے ایسے ہیں جن کو اس شعبے کے بارے میں بہت کم علم ہے.
ہاں یہ جو آپ بات کر رہے ہیں بالکل یہی ہے, جو ترقیاتی دیہی ترقیاتی تنظیمیں اور شہری بھی وہ جو ضروریات کے حوالے سے کرتی ہیں, لیکن اس میں وہ حقوق کے بارے میں واضح طور پہ بات نہیں کرتی.
ٹھیک,
مطلب ان کا جو کام ہے اس میں ایک اندر ایک اس پہ سموا ہوا ہے حقوق کا ایک عنصر. مثال کے طور پہ اگر وہ کہتے ہیں کہ غریب جو ہے اتنا غریب کیوں ہے, اور اس کے لیے کس طرح سے اس کی بہتری ہو سکتی ہے, اور اس کیوں نہیں اس کے بچوں کے لیے اسکول ہے وغیرہ, تو وہ ایکچولی اصل میں تو بات اسی کی طرف جا رہے ہیں نا, ضروریات ہیں لیکن برابری کی طرف لے جانے کے لیے, لیکن اس کو وہ آرٹیکولیٹ نہیں کرتے, اور وہ ترقی اور لوگوں کی زندگی بہتر بنانے کی طرف اپنی ان کی جو توجہ ہے وہ اس کے اوپر ہے. تو میرا خیال, اور حقوق والی تنظیمیں جو ہیں وہ تنظیم سازی بھی کرتی ہیں, لیکن ان کے لیے بہت اہم ہے کہ لوگوں کو شعور حقوق کے بارے میں ہو, خواتین کے حقوق کے بارے میں بھی اور انسانی حقوق کے بارے میں.
اچھا میں اس سے ذرا مختلف سمجھتا ہوں.
جی,
وہ چاہے رورل سپورٹ کا کام کر رہے ہیں, چاہے وہ کسی کو پانی کا بندوبست کر رہے ہیں, چاہے وہ اسکول بنا رہے ہیں, چاہے وہ کھڑے ہو کے یہ کہہ رہے ہیں کہ انسان برابر ہیں پاکستان کے آئین کے تحت, ان کو یہ حقوق ہیں, یہ سارے حقوق کی بات کر رہے ہیں,
لیکن وہ ایک لوگ سیپریشن بناتے ہیں.
نہیں دیکھیے, اصل میں میں
ایمفسس ڈیفرنٹ
ہے اس میں تحسین بھائی, میں چونکہ اس کو اس میں تفریق بنیادی طور پہ کرتا ہوں کہ جو سول اور پولیٹیکل رائٹس ہیں, جو ہمارے سیاسی اور شہری حقوق ہیں, ان پہ شاید ان کی اتنی توجہ نہیں ہوتی رورل سپورٹ پروگرامز کی جتنی آپ کی ہوگی. مثال کے طور
پر
چونکہ دیکھیں نا آپ, انڈیپینڈنٹ پریس, اگر مثال کے طور پر فریڈم آف ایکسپریشن, اظہار رائے کی آزادی پر کوئی قدغن لگے گی, تو سیپ کے دوست, ہیومن رائٹس کمیشن آف پاکستان کے دوست ہمارے, جب میں دوست کہتا ہوں تو اس میں सहेलियां और दोस्त दोनों शामिल हैं तो वो सड़क पे बैठे होंगे, तो आरएसपी के हमारे जो साथी हैं वो सड़क पे नहीं बैठे होंगे, मगर समझते वो यही हैं कि इन हुकूक की पासदारी होनी चाहिए। तो ये एक फर्क। अब मैं जरा थोड़ा सा बात को आगे बढ़ाऊं। देखिए ये जो तरक्याती कामों के लिए पाकिस्तान में एक जो फंडिंग का मसला है और ये समझा जाना, देखिए एक तरफ तो जैसे आपने जिक्र किया कि हमारे जो बाएं बाजू के साथी रहे हैं उनका ये कहना था कि ये भाई इनको बहुत पैसे आ रहे हैं और उनके शायद अब भी यही उनकी समझ यही है कि पता नहीं न जाने कहाँ से
अलल्ले
तलल्ले हैं और कितने कहाँ से कितने डॉलर्स और यूरो और पाउंड रिसीव हो रहे हैं। मगर साथ साथ जो एक अमूमी ख्याल अवाम में भी है, हालांकि इतना इन इदारों ने हमारे इदारों ने काम किया और मेरे ख्याल है उसे हमें हेड ऑन लेना चाहिए और उसका जो उनका भी ख्याल ये है कि ये बड़ी फंडिंग होती है और ये फंडिंग खा जाते हैं, एक एक बात, और दूसरी बात कि ये कोई मगरबी एजेंडा है। और मगरबी एजेंडा वो क्या है मुझे नहीं समझ में आता कि मगरब को क्या दिलचस्पी है कि पाकिस्तान का हर बच्चा स्कूल जाए, लेकिन बाहर कैफ उसे एक मगरबी एजेंडा समझा जाता है। तो ये मुझे बताइए कि ये फंडिंग की क्या सूरत हाल है और इसे कैसे देखते हैं आप?
देखिए जी, फंडिंग की सूरत हाल जो है, जिन तंजीमों के साथ हम काम करते हैं, जिनका हमें मालूम है, जिनका हमें नहीं मालूम, मुझे नहीं मालूम कि उनको ब्रीफ केस में आगे पैसे दे जाता है और उनके पास बड़ा पैसा होता है। हम जो फंडिंग लेते हैं ये तमाम वो फंडिंग है जो हुकूमत पाकिस्तान मुख्तलिफ इंटरनेशनल इदारों के साथ, मुख्तलिफ इंटरनेशनल गवर्नमेंट के साथ मिलकर कुछ प्रोजेक्ट्स पे उनके सिग्नेचर्स होते हैं। दूसरी बात यह कि एक सिटीज़न होने के तौर पे हमारा हक है कि हम यूनाइटेड नेशन में रखा गया हुआ है कि कुछ इलाकों में, कुछ जो गरीब इलाके हैं वहाँ पे तालीम, सेहत, हकूक़ की जद्दोजहद के लिए पैसे मिलेंगे, हमें लेने चाहिए वो पैसे। पहली बात, उस पर पाबंदियाँ बहुत हैं। पहले वो जाते हैं इकोनॉमिक अफेयर्स डिवीज़न से इजाज़त लेते हैं, फिर वो इंटीरियर मिनिस्ट्री से इजाज़त लेते हैं, फिर वो आते हैं तो यहाँ पे 10 जगहों पे इजाज़तें लेते हैं, फिर वो देखते हैं कौन उनके साथ मिलकर काम कर सकता है और जिन्होंने काम करना होता है, लेट्स से कि सैप के पास कोई आता है तो हमें भी 50 जगहों से पहले इजाज़तें लेनी पड़ती हैं। ये जो इम्प्रेशन है कि कोई बहुत अमीर हो गए हैं तो मैं चैलेंज करता हूँ, यकीन करें मेरा ये ख्याल है कि हम तो जो पहले थे उससे ज़्यादा गरीब हुए हैं मुआशी तौर पर।
जी
सच्ची बात है, मतलब मैं जब आया हूँ और जब मैंने फुल टाइम यूनिवर्सिटी छोड़ के यहाँ के काम शुरू किया, मेरे पास टूटी सी एक टोयोटा गाड़ी होती थी, यकीन करें अब मेरे पास वो भी नहीं है। हालांकि मैं एक ऑर्गेनाइजेशन को हेड करता हूँ, अगर मैंने पैसे कमाने होते तो मेरे पास 10 गाड़ियाँ होती। हरगिज़ कहने का मतलब ये नहीं है
कि ब्लैक शीप नहीं है,
नहीं
हर तक लेकिन अक्सरियत का तो ये रवैया नहीं रहा ना, तो ये साख खराब किसने की?
साख खराब उन लोगों ने की जिनको समझते थे कि हमें ये मिले और हम करें, और उनमें उतनी इस्तेहतात नहीं थी शायद, इस वजह से कुछ एक एक वो एक क्या कहते हैं जलन का
हसद
हसद
नहीं तो लोगों की खिदमत करने तो आप भाई करें, खिदमत आपको किसने रोका?
इसमें एक और फैक्टर भी हुआ ना कि चारों सूबों में कुछ बहुत गरीब ख्वातीन हजरात जो हमारे साथ चले, उन्होंने छोटी छोटी तंजीमें
बनाई,
ठीक है ना, 100 में, हज़ारों में नहीं तो 100 में, और उन्होंने जाके कभी किसी पॉवर्टी एलिविएशन फंड से पैसे लिए, कभी किसी से लिए, तो वो जो पहले एक मरले के घर में रहते थे अब उनके पास बड़ा घर आ गया, ठीक, तो उससे भी एक इमेज बना। इसमें कई जगह पे फंडस की हिमाकतें भी हैं कि एक बंदे के पास साइकिल नहीं है, आप उसको कैडिलैक दे दें कि वो गाँव में ले कर फिरे, तो एक लंबा होता है ना, उससे भी एक इम्प्रेशन बना। लेकिन ये जहन में रहे कि एक ख़ास राइटिस्ट सोच का जहन है जो हर वक्त इस चीज़ के पीछे है कि वो जो भी तरक्की के लिए, बराबरी के लिए और बियॉन्ड मज़ाहिब से चलेगा उसके खिलाफ एक प्रोपेगेंडा हो,
ये भी है।
नहीं तो ये तो बहुत ही एक सितम ज़रीफ़ी है कि जो हमारे बाएं बाजू के दोस्त हैं वो इन तंजीमों को मुआशी तौर पे दायां बाजू राइटिस्ट समझते हैं, और जो हमारे मजहबी या आम जो दाएं बाजू के लोग कह लें आसानी के लिए,
सरकार तक,
और सरकार तक, वो इन्हें मजहबी तौर पर बाएं बाजू का समझते हैं और वैसे एक शक करते हैं कि कोई मगरिब का एजेंडा है। तो इस सूरत हाल से निमटा कैसे जाए खावरापा?
मेरे ख्याल से ये थोड़ी सी सोच हुकूमत को भी बदलने की ज़रूरत है इसमें, क्योंकि अब जो मैं ये बहुत उससे फ़र्क पड़ता है कि वो आपको किस तरह देख रहे हैं। मैं तो ये देखती हूँ एक ایک اس کو دوغلا پن کہیں یا نہیں کہیں, لیکن ہوتا یہ ہے کہ بہت سارے کام وہ تنظیمیں جن کی اتنا تجربہ ہے کام کرنے کا, لوگوں کے ساتھ ان کی سوچ کو, ان کی زبان کو سننے کا, ان کے مسائل کو سننے کا, ان کے اوپر بہت انحصار بھی کرتی ہے حکومت کہ پالیسی کا ڈاکیومنٹ آپ بنا دیں, پروجیکٹ کا ڈاکیومنٹ بنا دیں. مطلب یہ کہ جو
کیونکہ یہ تنظیمیں تحقیق اور اس پالیسی سازی کے کام میں بھی تو معاون ثابت ہوتی ہیں
اور ان کو ان سے وہ کام لینا بھی چاہتے ہیں, تو یہ ایک عجیب سا ایک ہے نا, ایک کانٹرڈکشن ہے,
ڈائیکوٹمی ہے,
ڈائیکوٹمی ہے, کانٹرڈکشن ہے, جو بھی ہے کہ آپ ان کے لیے کام بھی کریں اور آپ کو برا بھلا بھی کہا جائے.
تو یہ تو بہت دلچسپ ہے, یہ کنفیوژن تو پاکستان میں ہر جگہ ہے. کل میں دیکھ رہا تھا لاہور ایئرپورٹ پہ, میں جب کراچی سے واپس پہنچا ہوں تو ایک پوسٹر لگا ہوا تھا, اس پہ لکھا ہوا تھا کہ مودی کو ہٹلر نہیں بننا چاہیے. اور بالکل ٹھیک بات ہے, مگر ساتھ ساتھ جب میں ایئرپورٹ سے باہر نکلا تو مجھے یاد آیا کہ لاہور شہر میں ہی میرے بہت سے ایسے بہت ہی معزز اور پڑھے لکھے دوست جو ہیں وہ یہ کہتے ہیں کہ ہٹلر نے یہودیوں کے ساتھ بالکل ٹھیک کیا ہولوکاسٹ میں. تو یہ تو مجھے بہت ایک پریشان کن صورتحال نظر آتی ہے کہ کچھ ایسے کہ لوگ آپ یہ چاہتے ہیں کہ مودی ہٹلر نہ بنے, مگر آپ یہ سمجھتے ہیں کہ خاص کمیونٹی کے ساتھ ہٹلر نے جو کیا وہ بالکل درست تھا. یہ بہت ہی میں سمجھتا ہوں کہ ایک پریشان کن بات ہے پاکستان میں.
دیکھیے اس کے پیچھے ایک مذہبی سوچ ہے, یہ آپ ذہن میں رکھیں, یہ جو ڈویژن ہے. لیکن دوسری طرف بھی پازیٹیو چیزیں دیکھیں. میں نہیں سوچ سکتا تھا رانیہ پر دوستوں کہ میری زندگی میں کسی ٹرک کے پیچھے ایک بچی کی تصویر بنی ہوگی اور اس پہ لکھا ہوگا کہ بیٹی کو جہیز کے علاوہ اس کی وراثت کا حق دیا جائے. میں نہیں سوچ سکتا تھا, کیونکہ جب ہم نے یہ بات شروع کی تھی تو ہمیں بہت برا بھلا کہا گیا تھا, تمام طرف سے کہا گیا تھا.
ٹھیک
ہے, بالکل میں خاص اس بات پہ ہمیں ضرور کنکلوڈ کرنا ہے.
یہ ٹرک کے پیچھے کسی این جی او نے نہیں لکھوایا,
تبدیلی بھی آ رہی ہے, تبدیلی آ رہی ہے اور بہت سی
اچھا نہیں مجھے میں پھر آپ کا میں قطع کلام کر رہا ہوں, لیکن میں سوال کر لوں آپ سے, میرا خیال ہے یہ آخری سوال ہوگا آج کی نشست کا, کہ ایک اعتراض بھی ہے جب آپ تبدیلی, چونکہ آپ نے مثبت بات سے شروع کیا نا, تو میں چونکہ آئی ہیو ٹو پلے ڈیولز ایڈوکیٹ, کہ ایک اعتراض ان تمام اس پورے شعبے پر اور ان تنظیموں پر یہ بھی ہے کہ غربت میں کیا کہاں, یہ اتنے عرصے سے یہ دعویٰ کر رہے ہیں کہ انہوں نے پاکستان میں غربت میں کمی کے لیے پروجیکٹس منصوبے چلائے اور یہ سب کیا, پاکستان میں تو غربت کم نہیں ہوئی. یہ دعویٰ کر رہے ہیں کہ خواتین جو ہیں چھوٹی بچیوں کی شادی نہیں ہونی چاہیے, مگر ہم روز دیکھتے ہیں اور یہ لگے ہوئے ہیں اس کام میں کہ بھائی برابر کے شہری ہونے چاہئیں تمام لوگ, مگر پاکستان میں اقلیتوں کا یہ حال ہے. تو ہمارے کام سے, یعنی جو کام ان سب تنظیموں نے کیا, اس سے فرق کیا پڑا ہے؟
اس سے فرق سب سے بڑا فرق تو یہ پڑا کہ یہ سارے مسائل سمجھے جانے
لگے.
سب سے بڑی بات تو یہی ہوئی نا کہ اور آپ بہت سی چیزوں میں تبدیلی آئی. اب جو ہم کہتے ہیں کم عمری کی شادی, اب 1% 15 سال کی عمر سے نیچے کی شادی ہوتی ہے, اور زیادہ تر 16 اور 18 کے درمیان ہوتی ہیں, جو 24% شادیاں ہوتی ہیں. ہم کہتے ہیں 18 کے بعد ہو تاکہ لڑکی جو ہے اس کو پورے موقع
ملے. 75% شادیاں 18 کے بعد ہوتی ہیں.
ہاں
جی,
اچھا تو یہ ایسے گینز ہیں, یہ ایک مثال ہے اس کی,
ایک مثال جی.
لیکن آپ نے بڑی عمدہ بات کی کہ اصل میں سماج میں تبدیلی شعور میں تبدیلی سے شروع ہوتی ہے. تو جو آپ نے بات کی نا کہ ان مسائل کو مسائل سمجھا جانے لگا,
بالکل.
آپ مجھے بتائیں کوئی پاکستان کی ایسی تحصیل ڈسٹرکٹ بتائیں جہاں پہ ایک بچی کے ساتھ ظلم ہو اور اگلے دن وہ خبر نہ بنے. نہیں تو پہلے تو ہم خاموش رہتے تھے,
پتہ ہی نہیں ہوتا تھا.
ہماری جوڈیشری ایسے ایسے فیصلے کر دیتی تھی کہ بندہ حیران ہوتا تھا کہ ہم کہاں ہیں. اب اتنا آسان نہیں ہے.
تو شعور میں تبدیلی کی طرف
بہت بڑی تبدیلی ہے.
عورتوں کے حوالے سے کہ جو ان کے ساتھ زیادتیاں ہوتی ہیں اس پہ اب آواز اٹھائی جاتی ہے. میرے خیال سے یہ آواز اٹھانا جو ہے نا, یہ ہی ایک بہت بڑا ایک طاقت بھی ہے. چاہے اس آواز اٹھانے سے آپ کو فائدہ ہوا یا نہیں ہوا, لیکن آپ میں اتنی ہمت ہوئی کہ آپ نے کہا کہ میرے ساتھ یہ زیادتی ہو گئی, چاہے وہ گھر میں ہو چاہے وہ باہر سے ہو.
نہیں, آپ دیکھ لیں آہستہ آہستہ, جیسے آپ نے شروع کی یہ بات حارث بھائی, کہ پولیٹیکل پارٹیز وہ ایشوز نہیں اٹھاتی جو عوام کے اصل
مسائل ہیں
اقلیتوں کے حوالے سے.
جی
ٹھیک ہے, پاکستان میں ایک پوری طالبانائزیشن ہونے کے حوالے سے آپ کے سامنے, جو ہمارے ملک وہ ایسا بدقسمت ملک ہے ہمارا کہ یہاں ریفیوجیز کی کوئی پالیسی نہیں ہے.
جی بالکل نہیں ہے. اور ہم 1957 کے اور پھر جو بعد میں 72 میں غالباً جو کنونشنز اور اس کے پھر
ہم تو برے
اس لیے اس میں ہم نے سائن ہی نہیں کیا.
ہم سب تو برے اس لیے ٹھہرے کہ ہم نے ہر اس موضوع پہ بات کی جو کہ ریاست حکومت اور عام لوگوں کو ناپسند تھا. اس لیے ہم تو برے لوگ ہیں. ہم یہ کہتے ہیں انسان برابر ہے.
ہمارا تو آئین بھی کہتا ہے بھائی.
آئین آپ کا نہیں, میں آپ سے اگر میں اختلاف کی جسارت کروں, آئین آپ کا ضرور کہتا ہے کہ سب انسان برابر ہیں, سب شہری برابر ہیں. لیکن اس میں ایک مسئلہ یہ ہے کہ بنیادی ایک مسئلہ کہ آپ کے آئین میں یہ بھی لکھا ہوا ہے کہ صدر اور وزیر اعظم جو ہیں وہ مسلمان اگر نہیں ہیں تو, اگر آپ غیر مسلم پاکستانی ہیں تو آپ صدر وزیر اعظم نہیں بن سکتے. تو یہ سقم بھی تو ہے. تو یہ اس طرح کی باتیں ہیں. یعنی ایک مخرب اخلاق مسلمان مجھ جیسا پاکستان کا وزیر اعظم بن سکتا ہے, اور ایک نہایت نیک شریف جو ہمارے دوست ہیں پیٹر جیکب جو یعنی اقلیتوں کے حقوق کے لیے کام کرتے ہیں, وہ پاکستان کے صدر یا وزیر اعظم نہیں بن سکتے.
بچے بھی کبھی نہیں بن سکتے.
نہیں, اب کبھی نہیں اگر آپ کہیں گے تو پھر میری تنقید
پہ آپ کو آئین میں ہم
جب تک آئین میں تو اس طرح کی تبدیلیاں لانے کے لیے سول سوسائٹی نے پاکستان میں ایک مرکزی کردار ادا کیا اور بہت جدوجہد کی. خواتین و حضرات, میں سمجھتا ہوں کہ یہ ایک کہ کوئی بھی ایک 35-40 منٹ کی گفتگو, 30 منٹ کی گفتگو اس کسی بھی موضوع کے ساتھ انصاف نہیں کر سکتی. لیکن میں چلتے چلتے عاصمہ جہانگیر اور آئی رحمان صاحب کا تذکرہ کروں گا, چونکہ ڈاکٹر اختر حمید خان کو ہم نے یاد کیا اور دیگر بہت سے نام ہیں, اور ظاہر ہے کہ ہم ناموں کی طویل فہرست تو ایک چھوٹے سے پروگرام میں نہیں آپ کی خدمت میں پیش کر سکتے. مگر محترمہ عاصمہ جہانگیر جو پیشے کے اعتبار سے وکیل تھیں, بلکہ میں تو سمجھتا ہوں کہ پیشے کے اعتبار سے وہ وکیل نہیں تھیں بلکہ پاکستان کے ضمیر کی آواز تھیں, پیشہ بھی ان کا وہی تھا. اور آئی رحمان صاحب جو جن کو عاصمہ خود اپنا تعلیق کہتی تھیں اور مینٹور تھے ان کے, اور جنہوں نے ہیومن رائٹس کمیشن آف پاکستان کی بنیاد جسٹس دوراب پٹیل صاحب کے ساتھ مل کے عاصمہ جہانگیر نے ڈالی, وہ اب ہمیں نہیں رہی ہیں. اس دوران یہ جو 75 سال گزرے ہیں اس میں اگر کوئی بہت ہی بلند قامت لوگ اور بڑی آوازیں اونچی آوازیں ہیں ان میں دوراب پٹیل صاحب کا بھی چونکہ تذکرہ ہو گیا, اور رحمان صاحب اور عاصمہ جہانگیر ان کے ذکر کے ساتھ اور ان کی یاد کے ساتھ میں اس گفتگو کو ختم کرتا ہوں, اور اپنے مہمانان ذی قدر کا بہت شکر گزار ہوں. محترمہ خاور ممتاز جو تشریف لائیں ہماری دعوت پر, اور محمد تحسین صاحب, آپ دونوں کا بے انتہا شکریہ.
آپ کا شکریہ.
آپ کا شکریہ کہ آپ نے اس کا اہتمام کیا.
بہت بہت شکریہ سامعین, اور پھر ملاقات ہوگی اگلی کڑی میں اس پوڈ کاسٹ کی.
پاکستان کی آزادی کے 75 سال, اس موقع پر وی او اے اردو آپ کے لیے ایسی کہانیاں اور گفتگو لا رہا ہے جن میں بات ہوگی پاکستان کے سیاسی, ثقافتی اور معاشرتی تنوع کے ہر پہلو پر. ہم پیش کریں گے مختلف نقطہ نظر اور فکر انگیز خیالات. اس تاریخی موقع پر وی او اے اردو کی نشریات سنتے رہیے. اس خصوصی پوڈ کاسٹ کی اگلی قسط میں ہم بات کریں گے پاکستان میں ماحولیاتی تبدیلیوں کے 75 سالوں پر.